نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي رب يسر ولا تعسر وتمم بالخير. خلاصہ قرآن کے سلسلے میں ہم چوتھے پارے کے تیسرے رکوع کا خلاصہ کریں گے 165 سورۃ آل عمران. اعوذ باللہ من الشیطان الرجیم. اولما اصابتکم مصیبت قد اصبتم مثلیہا, اور جب کبھی پہنچی تم کو کوئی مصیبت تو تم تو اس سے دگنی پہنچا چکے تھے, پھر تم نے کہا یہ کہاں سے آ گئی؟ کہہ دیجئے کہ یہ تو تمہارے اپنے ہی نفسوں کی طرف سے ہے, بے شک اللہ تعالیٰ ہر چیز پر قادر ہے. غزوہ احد ہی کے تناظر میں یہ آیات نازل ہوئیں جب مسلمانوں میں بھگدڑ مچی, 70 صحابہ کرام شہید ہوئے, تو اللہ تعالیٰ نے بعد میں تسلیاں دیں کہ تمہیں لگا کہ ہم مسلمان ہیں, ہم نبی کے ساتھی ہیں تو ہم ہی جیتیں گے, تو تم سوچو تو صحیح کہ غزوہ بدر میں تو تم 70 کو مار کر 70 کو قیدی بھی بنا چکے تھے, تو جب وہاں ان کو تکلیف پہنچی تھی تو آج اگر تمہیں تھوڑی پہنچ گئی تو یہ نہ سوچو کہ ہم پہ یہ کیوں آئی اور اس میں کسی اور کا کیا قصور ہے. یہ دیکھو کہ تم نے کیا غلطی کی ہے کہ جس کی وجہ سے اللہ تعالیٰ نے جیتی ہوئی جنگ تمہارے ہاتھوں سے نکال دی, اور وہ غلطی رسول کی اطاعت سے روگردانی تھی اور مال کی محبت تھی. پھر اللہ سبحانہ تعالیٰ آگے تسلی دیتے ہیں, اور جو کچھ تم کو پہنچا اس دن جب کہ دو جماعتیں ملی تھیں تو وہ اللہ کے حکم سے تھا, تاکہ وہ جان لے ایمان والوں کو اور تاکہ وہ جان لے منافقوں کو, اور کہا گیا ان کو کہ آؤ لڑو اللہ کے راستے میں یا دفاع کرو. کہنے لگے اگر ہمیں لڑنا آتا تو ہم ضرور آپ کے پیچھے چلتے. اصل بات کیا تھی کہ اس دن وہ کفر کے ساتھ ایمان کی نسبت زیادہ قریب تھے. یہ منہ سے وہ باتیں کہتے ہیں جو ان کے دلوں میں نہیں, اور اللہ خوب جانتا ہے جو وہ چھپاتے ہیں. یہ اور اس سے اگلی چند آیات منافقین کی ہیں. جنگوں کا ایک بہت بنیادی مقصد یہاں بتا دیا کہ لیعلم الذین نافقوا, کہ مومن اور منافق کا فرق پتہ چل جائے. عام حالات میں دوست اور دشمن کا فرق نہیں پتہ چلتا, لیکن جب انسان کی زندگی میں کوئی مشکل وقت آتا ہے تو سب چھٹنے لگتے ہیں. دولت آتی ہے, حالات اچھے ہوتے ہیں, تو بہت سارے بھی چائے پانی پینے کے لیے آپ کے قریب جمع ہونے لگتے ہیں, لیکن اصل وہ دوست ہوتا ہے جو آپ کو مشکلات میں بھی ساتھ نہ چھوڑے. دین کے ساتھ بھی بعض لوگوں کا رویہ بہت ہی دوستی والا ہوتا ہے, لیکن جو ہی ان کو دین پہ آنے کی وجہ سے کوئی مشکل آئے یا دین پر کوئی ایک انیوژل قسم کے حالات آ جائیں تو منافق ایسے وقتوں میں اپنے آپ کو پیچھے کرنے لگتا ہے. اللہ تعالیٰ نے جنگوں کا یہ مقصد بتا کے منافقوں کو خوب اچھی طرح بتا دیا کہ دیکھو تمہاری باتوں سے اللہ غافل نہیں. الذین قالوا لاخوانہم, اور وہ لوگ جنہوں نے اپنے بھائیوں سے کہا اور خود بیٹھ رہے, یعنی گھر بیٹھ کے تبصرے کرنے بڑے آسان لگتے ہیں. کمنٹری کرنا, تبصرے کرنا آسان ہوتا ہے. اور کیا جملے تھے ان کے, لو اطاعونا ما قتلوا, اگر یہ ہماری بات مان لیتے تو نہ مارے جاتے, نہ لڑائی ہوتی, نہ ان کی جان جاتی. یعنی میدان جنگ میں جا کے تو کوئی بہادری کا جوہر دکھا نہیں سکتے تھے, لیکن گھر بیٹھ کے تبصرے بہت کرتے تھے. کہہ دیجئے کہ پھر ہٹاؤ اپنے نفسوں سے موت کو اگر تم سچے ہو. یعنی اگر تمہارا خیال ہے کہ موت میدان جنگ میں جانے سے آتی ہے تو پھر گھر میں بیٹھے ہوئے نہ مرو گے کبھی, اور اگر موت آئے تو پھر اس کو ہٹاؤ, کیونکہ ہم تو گھر میں بیٹھے ہیں. باقی رہ گئی بات کہ اگر جنگوں میں کچھ لوگ مارے جاتے ہیں تو کیا وہ نقصان پاتے ہیں؟ نہیں. ولا تحسبن الذین قتلوا فی سبیل اللہ امواتا, اور نہ گمان کریں وہ ان لوگوں کے بارے میں جو اللہ کے راستے میں مارے گئے کہ وہ مردہ ہیں, بلکہ وہ زندہ ہیں اپنے رب کے پاس اور رزق پاتے ہیں. خوشیاں مناتے ہیں اس کی جو اللہ نے ان کو اپنے فضل سے دیا, اور خوشخبریاں پاتے ہیں ان لوگوں کی جو ابھی تک ان کو نہیں ملے جو ان کے پیچھے ہیں, کہ نہیں کوئی خوف ان پر اور نہ وہ غمزدہ ہوں گے, اور خوشیاں پاتے ہیں اللہ کی نعمتوں کی اور اس کے فضل کی. اور اصل بات یہ کہ اللہ ضائع نہیں کرتا اجر مومنوں کا. شہداء کے یہاں وصف بتائے گئے کہ اس دنیا کے ناطے سے تو وہ مر جاتے ہیں, لیکن اللہ کے ہاں وہ زندہ ہیں. نہ قبر کا حساب ہوتا ہے شہید پہ, نہ عذاب قبر اس پہ آتا ہے. بعد میں جو لوگوں نے اس کے پاس مرنے کے بعد پہنچنا ہے ان کی خوشخبریاں بھی ان کو ملتی ہیں, تو کیا یہ نقصان میں پڑے؟ موت تو آنی ہی تھی. وہ موت کتنی خوش قسمت ہے کہ جس موت کو اللہ تعالیٰ زندگی کہہ دے. دعا کیا کریں اپنے لیے بھی اور اپنے پیاروں کے لیے بھی کہ اللہ ہمیں اپنے راستوں میں مارنا. اس تمنا کے ساتھ اگر بستر پہ بھی مر جائیں گے تو انشاءاللہ شہادت کا ثواب ہوگا, لیکن شرط کہہ کہ یہ تمنا سچی ہو. हदीस में आता है जो इल्म के रास्ते में मारा गया वो शहीद है, जो बीमारी से मारा गया पेट की बीमारी से वो शहीद है, हत्ता कि जिस बंदे के दिल में ख्वाहिश है कि मैं अल्लाह के रास्ते में शहीद हूँ वो घर में भी मरेगा तो भी अल्लाह ताला उसको शहादत का अजर देगा। इसके बाद आयत नंबर 172 से लेकर आयत नंबर 175 तक एक ख़ास वाक़े का तذکرہ है जिसमें मुसलमान अभी एक जंग से पलट के वापस आए थे ग़ज़वे उहद के बाद, ज़ख्मों से चूर चूर थे, घर घर में लाशें थीं, इतनी तकलीफ़ इतना ट्रॉमा उनके ऊपर गुजर चुका था, लेकिन फ़रिश्तों ने हथियार ना भी छोड़े थे। अल्लाह के नबी के ज़रिए से एक दूसरी जगह जाने का हुक्म हो गया। सहाबे कराम इस बात पर क्या कहने वाले बने, अल्लज़ी नस्तजाबु लिल्लाहि वर रसूलि मिन बादि मा असाबहुमुल कर्ब, वो लोग जिन्होंने कबूल किया अल्लाह और उसके रसूल की बात को इसके बाद कि उनको ज़ख्म पहुँच चुके थे, जिन लोगों ने अच्छा काम किया उनके लिए बदला है अच्छा, और जो तक्वा अख्तियार करें उनके लिए अजर अजीम है। ये वो लोग हैं जब इनसे कुछ लोगों ने कहा कि बेशक लोग जमा हो गए हैं तुम्हारे खिलाफ़ बस तुम उनसे डरो, लेकिन इस बात ने उनकी हिम्मत तोड़ने की बजाय जो नाइम के नाते से उन्होंने सुनी कि अबू सुफियान एक बहुत बड़ा लश्कर लेकर आ गया, तो खौफज़दा होने कोई कॉम्प्रोमाइज़ करने कोई एड मांगने की बजाय उन्होंने इस मामले को कैसे टैकल किया, फ़ज़ादहुम ईमाना, ईमान और बढ़ गया। मुश्किलात में मोमिन का ईमान और बढ़ जाता है। जब दीन पर कोई कड़ा वक्त आएगा मोमिन इस तरह से उठ के भागता है ईमान की तरफ कि जैसे ईमान उसकी सबसे बड़ी मता हो, और ज़ुबान पे उनके जुमला क्या था कि हसबुनल्लाहु व नियमल वकील, हमको काफ़ी है अल्लाह और वो खूब कारसाज़ है। फ़ायदा क्या हुआ इसका, फ़न क़लबु बिनियमत मिन अल्लाह, वो अल्लाह की तरफ से नेमत के साथ पलटे और फ़जल के साथ कि ना लगी उनको कोई बुराई और अल्लाह की रज़ा की पैरवी उन्होंने की, और अल्लाह साहिब फ़जल और अज़ीम है, यानी ना तो कोई जंग लगी बल्कि वहाँ से माल गनीमत भी मिल गया, दुश्मन पे धाक भी बैठी और कुछ ना करके बहुत कुछ करने का अजर मिल गया। और बाकी रह गई बात जिन्होंने ये अफवाह फैलाई थी कि अबू सुफियान बहुत बड़ा लश्कर लेकर आए हैं, तो ये तो असल में इन्नम ज़ालिकुम शैतानु, ये तो बेशक शैतान था जो डराता है अपने दोस्तों से, बस तुम ना उनसे डरो मुझसे डरो अगर तुम मोमिन हो। क्या पता चला कि जब ज़िंदगी में इस्लाम के ऊपर एक पे एक और चोट पड़ जाए, अभी एक कमर सीधी नहीं हुई कि फिर दोबारा उठने की कोशिश करने लगे इंसान, तो ऐसे वक्तों में बहुत थोड़े लोग होते हैं जो कायम रह जाते हैं, लेकिन ऐसे कायम रहने वालों को अल्लाह ताला अपनी रज़ामंदी की खुशखबरियाँ देता है। इसके बाद नबी सल्लल्लाहु अलैहि वसल्लम के इर्द गिर्द जो लोग यहूद और मुनाफिकीन किस्म के जमा थे उनकी सरगर्मियाँ, जो वो चाहते थे कि इस्लाम ना फैले, तो अल्लाह के नबी के इर्द गिर्द का जो माहौल था उसको वाज़े किया गया अगली चंद आयात में, वला यहज़ुनकल्लज़ीन युसारिऊन फ़िल कुफ़्र, और ना गमज़दा करें आपको वो लोग जो कुफ़्र की तरफ दौड़ धूप करते हैं, यानी जिनकी सारी दौड़ धूप कुफ़्र को प्रमोट करने की है, ये हरगिज़ नहीं अल्लाह का कोई नुकसान करेंगे। अल्लाह तो ये इरादा करता है कि उनका आखरत में कोई हिस्सा ना हो और उनके लिए बड़ा अज़ाब हो, यानी इनकी कोशिशें इनके बड़े बड़े इस्लाम के ख़िलाफ़ प्लान जो हैं इससे आप बिल्कुल गमज़दा ना हो, अल्लाह ताला आपको नुकसान नहीं देगा। हाँ जो लोग ईमान के बदले कुफर को ख़रीद लें तो वो अल्लाह का कुछ नहीं बिगाड़ सकेंगे और उनके लिए दर्द देने वाला अजाब है। और ना गुमान करें वो लोग जिन्होंने कुफर किया क्या कि हम पे तो कोई पकड़ नहीं होती, बर गिरती है बेचारे मुसलमानों पे। अल्लाह ताला कहते हैं जिनको दुनिया की दौलत दुनिया का माल दिया गया है, इनको हर दिन दुनिया की तरक्कियां मिल रही हैं, तो असल में अन्नमा नुमली लहुम, कि ये मोहलत दी है हमने उनको खैर लि अनफुसिम, यानी काफिर इस मोहलत को अपने हक़ में खैर ना समझें, बल्कि हम मोहलत देते हैं उनको ताकि ज़्यादा हो जाएँ वो गुनाहों में, और रुस्वा कुन अज़ाब उनके लिए तैयार है। यानी अल्लाह का इनको फौरी ना पकड़ना असल में अल्लाह ताला की तरफ से इनके लिए अजाबों की लिस्ट को लंबा करने का एक ज़रिया है। बाकी रह गए सच्चे मोमिन, तो माँ कान अल्लाहु लियज़रुल मोमिनीन, अल्लाह ऐसा नहीं है कि मोमिनों को उनके हाल पर छोड़ दे यहाँ तक कि खबीस और तैयब का फ़र्क ना पता चले, और ना ही अल्लाह ऐसा है कि इत्तले कर दे तुमको गैब पर, और लेकिन अल्लाह तो चुनता है अपने रसूलों में से जिसको चाहता है, बस ईमान लाओ अल्लाह और उसके रसूलों पे, और अगर तुम ईमान लाओ और तकवा अख्तियार करो तो तुम्हारे लिए अजर अजीम है। क्या पता चला कि अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के साथियों की मदद की जाएगी, अल्लाह ताला बीच में नहीं मामला छोड़ता, हक को हक करके बातिल को बातिल करता है, लेकिन इसके लिए थोड़े से सब्र और इंतज़ार की ज़रूरत होती है। اس کے بعد یہود جن کا بخل معروف ہے، جو دولت اور سونے کی محبت میں چور ہیں، ان کے بارے میں چند باتیں، اور نہ گمان کریں وہ لوگ کہ جو بخل کرتے ہیں، ساتھ اس کے جو دیا ان کو اللہ نے اپنے فضل سے کہ وہ بہتر ہے ان کے لیے، نہیں بلکہ وہ برا ہے ان کے لیے، اور ان قریب وہ توق پہنائے جائیں گے اس کے جو بخل کیا انہوں نے اس کا قیامت کے دن، اور اللہ کے لیے ہے زمین و آسمان کی میراث، اور اللہ تعالیٰ ہر اس چیز کو جو تم عمل کرتے ہو خوب دیکھنے والا ہے۔ اس کے بعد یہود کا وہ جملہ جو اللہ تعالیٰ نے آیت نازل کی تھی کہ من ذا الذی یقرض اللہ قرضا حسنا، کون ہے جو اللہ کو قرض حسن دے؟ ایک تو وہ ابو دہدہ جیسے صحابی تھے جو لبئی کہتے ہوئے گھر کا سامان لے آئے، لیکن یہود میں سے ایک یہودی فنحاس تھا، اس نے جملہ بولا کہ ان اللہ فقیر و نحن اغنیا، اللہ نے بے شک سن لی بات ان لوگوں کی جو یہ کہتے ہیں کہ نعوذ باللہ اللہ فقیر ہو گیا اور ہم بڑے دولت والے، ان قریب ہم لکھ لیں گے جو انہوں نے کہا، اور ساتھ ہی ساتھ ان کا دوسرا جرم بھی لکھیں گے، اور وہ کیا کہ انبیاء کو ناحق قتل کرنا، اور ہم ان کو کہیں گے کہ چکھو جلنے کا مزہ۔ یہ سب کیوں ہے؟ اس کی وجہ سے جو کہ تم نے اپنے ہاتھوں سے آگے بھیجا، اور اللہ اپنے بندوں میں سے کسی پر ظلم نہیں کرتا۔ کیا پتہ چلا کہ جب دل میں بخل ہوتا ہے تو دین کا ہر حکم اپنے خلاف ایک بہت بڑا بوجھ لگتا ہے انسان کو۔ یہود کے دل میں یہ بغض تھا، تو ان کو اللہ کے راستے میں مدد کے مواقع، نیکیاں اور اجر سمیٹنے کی باتیں تاوان اور بوجھ لگیں، اور انہوں نے نعوذ باللہ اللہ تعالیٰ کے خلاف ایسی باتیں کہہ دیں۔ اللہ تعالیٰ کہتا ہے کہ مجھے ان کی چیزوں کی ضرورت نہیں، میں تو صرف ان کو دیکھ رہا تھا کہ یہ اپنے آپ کو اسلام کے ساتھ محبت میں کتنا سچا ثابت کرواتے ہیں۔ اس کے بعد آیت نمبر 183 میں یہود ہی کا ایک اور الزام تھا، کیا؟ الذین قالوا ان اللہ عہد الینا، بے شک وہ لوگ جنہوں نے یہ کہا کہ اللہ نے ہم سے یہ عہد لیا ہے کہ ہم کسی رسول پر ایمان نہ لائیں یہاں تک کہ قربانی آئے اور آگ اس کو کھا جائے، یعنی جب تک کسی رسول کے قربانی کیے ہوئے جانور کو آگ نہ کھا لیں اس رسول کو نہ مانو۔ تو چونکہ محمد صلی اللہ علیہ وسلم کے پاس تو ایسا کوئی معجزہ نہیں، لہٰذا میں ان کو نہیں مانتے، تو اللہ تعالیٰ کہتے ہیں اچھا ٹھیک ہے، ان کو تو اس لیے نہیں مانتے نا کہ ان کے پاس جو معجزہ نہیں، تو یہ تو بتاؤ، قل قد جاءکم رسل من قبلی بالبینات، کہ بے شک تمہارے پاس میرے سے پہلے اور رسول بھی تو آئے تھے ان دلائل اور ان چیزوں کو لے کر جس کا تم نے دعویٰ کیا، یہی کہ قربانی کھائے آگ کو، آگ کھا لے قربانی کو، تو پھر تم نے کیوں قتل کیا ان کو اگر سچے ہو، یعنی ان کو پھر کیوں تم نے قتل کر دیا جو یہ معجزہ لے کر آئے؟ فَإِن كَذَّبُوكَ، پھر اگر یہ تجھ کو جھٹلا دیں تو کوئی بات نہیں، آپ سے پہلے رسول بھی جھٹلائے گئے جو کہ روشن دلیلیں اور زبر اور کتاب منیر لے کر آئے تھے۔ اصل بات یہ کہ رسولوں کو جھٹلانے کا عمل کیا بتاتا ہے؟ کہ لوگوں کو اپنی موت یاد نہیں ہے، اس لیے ان کو یاد دلا دو کہ کل نفس ذائقت الموت، ہر نفس چکھنے والی ہے موت کا ذائقہ، پھر تم پورے پورے دیے جاؤ گے اپنے اجر قیامت کے دن، بس جو کوئی بچا لیا گیا آگ سے اور داخل کر دیا گیا جنت میں تو وہ کامیاب ہوا، اور نہیں ہے دنیا کی زندگی مگر ایک فائدہ دھوکے کا۔ البتہ ضرور تم آزمائے جاؤ گے اپنے مالوں اور اپنی جانوں کے معاملے میں، اور البتہ تم ضرور سنو گے ان لوگوں سے جو کتاب دیے گئے تم سے پہلے اور مشرکوں سے تکلیف دینے والی باتیں، کیا کرو پھر ان پروپیگنڈوں اور ان غلط کمنٹس کے جواب میں؟ وَإِن تَصْبِرُوا وَتَتَّقُوا، صبر اور تقوی اختیار کرو تو یہ ہے تو بڑی ہمت کے کاموں میں سے۔ کیا بتایا کہ اسلام کے خلاف باتیں کرنے والوں کا جواب کوئی اگریسو ہونا یا ان کے جواب کو اینٹ کا جواب پتھر سے دینا نہیں، بلکہ صبر۔ صبر کیا ہے؟ دین پہ بندھو، پہلے اپنے دین پہ عمل کرو، نماز روزہ حج زکوٰۃ تو پوری کرو، اور تب تک وہ عملی زندگی میں تقوی لے کر آؤ، کیونکہ غیروں کی باتیں انسان کو تبھی نقصان دیتی ہیں جب صبر اور تقوی کی کمی ہوتی ہے۔ جب تک مسلمان اپنے دین پر کاربند رہتے ہیں، عمل کرتے ہیں، دشمنوں کو جرت نہیں ملتی کہ ان کو کوئی بات کر سکے۔ اس کے بعد وہ آیت ہے کہ جس کو بنیاد بنا کر یہود کو کئی مواقع پہ پوچھا گیا، کیا؟ وَإِذْ أَخَذَ اللَّهُ مِيثَاقَ الَّذِينَ أُوتُوا الْكِتَابَ، اور جب لیا اللہ نے پختہ وعدہ اہل کتاب سے کہ البتہ ضرور تم اس کو ظاہر کرو گے لوگوں پر اور اس کو چھپاؤ گے نہیں، کس کو؟ نفس سلم کی آمد کو، اور اس سچے دین کی باتیں ان کی کتابوں میں لکھی ہوئی تھیں، اس کے باوجود بھی انہوں نے ان ساری چیزوں کو جھٹلا دیا، نبی صلی اللہ علیہ وسلم کی آمد کو چھپا دیا۔ فنبذوہ وراء ظہورہم، बस उन्होंने इसको अपनी पुश्तों के पीछे डाल दिया और वो इसके बदले में थोड़ा माल खरीदते हैं, बस बहुत बुरा है जो उन्होंने ख़रीदा। क्या पता चला कि अल्लाह के नबी की आमद की खबर हो या सच्चे दीन को छुपाने की बात हो, क़यामत के दिन ऐसे तमाम लोगों को अपने नुकसान का अंदाज़ा हो जाएगा कि हमने उस वक़्त क्या नुकसान किया। इसके बाद यहूद और इसी तरह के लोग जिनके दिल में सच्चा ईमान नहीं होता, उनकी ख्वाहिश है कि हम करें कुछ ना, तारीफ़ हमारी बहुत हो, जो करें ना बस उन्हीं के लोग गुनगाएं। तो अल्लाह ताला कहते हैं, ला तख्सबन्नल्लज़ीना यफ़रहूना, ना गुमान करें वो लोग जो यफ़रहूना बिमा अतौ, जो खुशियाँ मनाते हैं उस चीज़ के साथ जो वो दिए गए, और वह युहिब्बून युहमदु बिमा लम यफ़लू, और पसंद ये करते हैं कि उस चीज़ पर भी उनकी तारीफ़ की जाए जो उन्होंने नहीं की। तो फ़ला तख्सबन्नहुम बिमफाज़त मिन अल-अज़ाब, मत गुमान करो इनका छुटकारा पाना अज़ाब से, और उनके लिए दर्दनाक अज़ाब है। ये तारीफ़ें करने के लिए काम करते हैं, अल्लाह की रज़ा के लिए नहीं करते। अल्लाह को तो इनके किसी कामों की ज़रूरत नहीं, क्योंकि वलिल्लाहि मुल्कु समावाति वल अर्द, अल्लाह के लिए आसमान और ज़मीन की बादशाहत है और वह हर चीज़ पर क़ादिर है। इसके बाद आयत नंबर 190 से 200 तक आखिरी 10 आयात, जो सूरह आले इमरान का आखिरी रुकू है, नबी सल्लल्लाहु अलैहि वसल्लम तहज्जुद के लिए जब उठते तो बग़ैर वुज़ू किए अपने बिस्तर पे ही बैठे बैठे ये आयात पढ़ते थे। इन आयात में साइंस और रूहानी इल्म दोनों को जमा कर दिया गया। इन आयात में हम देखेंगे कि बंदा मोमिन दो चीज़ों से मिलकर बनता है। एक तरफ वो अपनी रूहानियत, अपनी स्पिरिचुअलिटी को बुलंद करता है अल्लाह के कलाम के ज़रिए से, इबादत के ज़रिए से। दूसरी तरफ वो कायनात पे गौर व फिक्र करता है, तदब्बुर करता है, साइंस को सीखता है, अल्लाह की इस कायनात को, अल्लाह के इन कारनामों को देखकर दुनिया में भी आगे बढ़ता है। और ये खूबसूरत इम्तिज़ाज जब मुसलमानों का होता है तो मुसलमान लीडर्स बन जाते हैं, और जब मुसलमान दुनियावी मैदान में पीछे रहते हैं तो वो दीन के भी काम के नहीं रहते। इन नफ़ी खल्क समावाती वल अर्दि वख्तिलाफिल लैली वन नहार, बेशक आसमान और ज़मीन और रात और दिन के आने जाने में अक्लमंदों के लिए निशानियां हैं। कौन होते हैं अक्लमंद? अल्लज़ीना यज़कुरून अल्लाह क़ियामन व क़ुऊदन, वो लोग जो याद करते हैं अल्लाह को खड़े हुए, बैठे हुए और अपनी करवटों पे, और तफक्कुर करते हैं आसमान और ज़मीन की तख्लीक में, और तफक्कुर के बाद जो बात उनकी ज़ुबान पे आती है, रब्बना मा खलक़ता हाज़ा बातिला, ए अल्लाह तूने ये कायनात बेमकसद नहीं बनाई, पाक है तू, पस हम को आग के अज़ाब से बचा, बेशक तू जिसको आग में दाखिल करेगा उसको तूने रुसवा कर दिया, और ज़ालिमों के लिए कोई मददगार नहीं। ए हमारे रब, बेशक हमने सुना एक पुकारने वाला पुकारता था ईमान की तरफ, क्या आओ ईमान लो अपने रब पर, पस हम ईमान ले आए, बस बख्श दे हमारे गुनाहों को, दूर कर दे हमारी बुराइयां हमसे, और हमें नेक लोगों के अबरार के साथ फौत करना। ए हमारे रब, तू दे हमको जिसका वादा किया तूने अपने रसूलों की ज़ुबान से, और ना हमको रुसवा करना क़यामत के दिन, बेशक तू वादों के ख़िलाफ़ नहीं करता। बंदे मोमिन के दिल से ये दुआएँ कब निकलती हैं? जब वो अल्लाह की मार्फत को पा लेता है। यही गौर व फिक्र जब साइंसदान करते हैं कुफर के साथ, तो वो कायनात के रास पाते हैं, वो कायनात को डिस्कवर करते हैं, लेकिन खालिके कायनात तक नहीं पहुंचते। इस्लाम कहता है कि इस कायनात पे गौर करो तो मालिके कायनात तक पहुंचो। यही गौर व फिक्र होता है। साइंस रुक जाती है मादे पे, लेकिन साइंस के बाद अल्लाह की ज़ात तक पहुँचाने वाली चीज़, यही गौर व फिक्र है जो इस्लाम लाने के बाद गौर व फिक्र करता है। सहरियों के वक्त मांगी भी ये खूबसूरत दुआएं, अल्लाह इनके साथ क्या करता है? फस्तजाब अलहुम रब्बुहुम अन्नी ला उदी अमल आमिल मिनकुम मिन ज़करिन अव उन्सा, बस कबूल की उनके रब ने उनके लिए और कह दिया कि नहीं वो ज़ाया करता अमल किसी अमल करने वाले का, चाहे वो मर्द हो या औरत, और बाज़ तुम में से बाज़ ही से हैं, अमलों के अतबार से सब एक जैसे हो। हाँ, मगर जो लोग हिजरत करें और अपने घरों से निकाल दिए जाएं और तकलीफ़ दिए जाएं मेरे रास्ते में, और लड़ाई किए जाएं और मारे जाएं, तो अनकरी अलबत्ता मैं ज़रूर दूर कर दूंगा उनकी बुराइयां, और उनको दाखिल करूंगा उन जन्नतों में जिनके नीचे नहरें बहती हैं, और सवाब मिन इंदिल्लाह, अल्लाह की तरफ से सवाब है, वल्लाहु इंदहु हुस्नु सवाब, और अल्लाह ही के पास है बेहतरीन सवाब, बेहतरीन अजर अल्लाह ही दे सकता है। दुनिया में कोई अमल करेगा उसका अजर कितना को पालेगा, लेकिन जब अल्लाह उसको देगा तो उसकी कोई इंतहा नहीं। اس کے بعد عموماً کفار کو اچھے حال حلیے میں دیکھ کر دل میں خیال آنے لگے اگر کسی کے کہ اللہ ان سے راضی ہے تبھی تو ان کو اتنا کچھ دیا ہے، تو اس غلط فہمی کا ازالہ، لا یغرنک تقلب الذین کفروا فی البلاد، نہ دھوکے میں ڈالے آپ کو کافروں کا چلنا پھرنا شہروں میں، متاعن قلیل، یہ تھوڑا سا فائدہ ہے، پھر ٹھکانا ہے ان کا جہنم اور بہت برا ہے وہ بچھونا، یعنی 4 دن کی چاندنی پھر اندھیری راتیں، کیا ان کو ملا؟ یہ دنیا تو متاعن قلیل، تھوڑا سا فائدہ ہے، پھر ان کا جہنم ہے ٹھکانہ۔ اس کے برعکس، لیکن الذین اتقوا ربهم، جو لوگ تقوی کے ساتھ جیے، اپنے رب کا خوف لے کے جیے، ان کے لیے وہ جنتیں ہیں جن کے نیچے نہریں بہتی ہیں، ہمیشہ رہنے والے ہیں اس میں، اور نزلم من عند اللہ، مہمانی ہے اللہ کی طرف سے، اور جو اللہ کے پاس ہے وہ بہتر ہے ابرار کے لیے، نیکوکاروں کے لیے۔ اس کے برعکس، وَإِنَّ مِنْ أَهْلِ الْكِتَابِ لَمَنْ يُؤْمِنُ بِاللَّهِ، بے شک اہل کتاب میں سے جو کہ اللہ پر ایمان لائے، اور جو نازل کیا گیا تمہاری طرف اور جو نازل کیا گیا ان کی طرف، اور خاشے ہیں یعنی ڈرنے والے ہیں اللہ سے، اور اللہ کی آیتوں کی تھوڑی قیمت نہیں خریدتے، یعنی مراد یہ ہے کہ سچے مخلص اہل کتاب، وہ بھی اللہ کے ہاں اعلیٰ مقامات پہ ہیں، وَلَائِكَ لَهُمْ أَجْرُهُمْ عِنْدَ رَبِّهِمْ إِنَّ اللَّهَ سَرِيعُ الْحِسَابِ، بے شک ان کا اجر اللہ کے پاس ہے اور اللہ تعالیٰ جلد حساب لینے والا ہے۔ آخری آیت میں پوری سورت کا خلاصہ ہے، ایمان والوں کو 4 کام کرنے کا حکم دیا اگر فلاح پانا چاہتے ہو، کیا؟ یا ایھا الذین آمنوا اصبروا وصابروا ورابطوا واتقوا اللہ لعلکم تفلحون۔ پہلی چیز اصبروا، صبر کرو، ذاتی زندگی کا صبر، اپنے دین پہ عمل کرنے کا صبر، نماز پڑھنے کا صبر، روزے کا صبر، دکھوں، بیماریوں، پریشانیوں کا صبر۔ دوسری چیز صابرو، مصابرہ، دوسروں کے مقابلے پہ صبر کرو، انسانی معاملات میں صبر کرو، دشمنوں کی باتوں پہ صبر کرو، ایک دوسرے کو تھامے رکھو۔ تیسری چیز رابطو، رباط، رباط کیا ہے؟ اللہ کے راستے میں جاگنا اور اللہ کے دین کو پرموٹ کرنے کے لیے انسان کا اپنے آپ کو کھپا دینا، سرحدوں کی حفاظت ہے، وہ دین کی ہوں یا ذہنی سرحدوں کی حفاظت ہے، امت مسلمہ کو بیدار رہنے کا پیغام دیا، اور ایک دوسرے سے رابطے رکھو، کٹے ہوئے نہ رہو۔ اور چوتھی چیز واتقوا اللہ، اللہ کا تقوی اختیار کرو، جب امت مسلمہ یہ کام کرتی ہے تو لعلکم تفلحون کا وعدہ پورا ہوتا ہے۔ تو یہاں پہ سورت پوری ہوتی ہے، قرآن پاک کی دوسری طویل سورہ ہم نے پوری کی۔ اللہ تعالیٰ سے دعا کرتے ہیں کہ اس کے اندر جتنی عمل کی باتیں ہیں وہ سب ہم اپنی زندگی میں لا سکیں، اور اس خلاصے سے ہمارے ذہن کی کھڑکیاں کھلیں، اور ہم قرآن کا ایک اس طرح کا اینگل دیکھیں کہ جو واقعی ہمیں باتیں کرنے والا لگے، اس طرح سے ہم قرآن کو سمجھ سکیں کہ بغیر کسی دوسرے سہارے کے ہم اس کتاب کو سمجھ سکیں۔ سبحانک اللہم وبحمدک، اشہد ان لا الہ الا انت، استغفرک واتوب الیک۔